پر. جی یہیں تک. اچھا تو ان باتوں کو پڑھانے کا ایک مقصد تھا. وہ مقصد کیا کہ ایک تو جس کے دل میں صحابہ کرام کے بارے میں بغض ہے تو اللہ تعالیٰ کا جواب ان کو کیا ہے, کل موتو بغیظی کو. اور دوسری بات یہ کہ جو لوگ کہتے ہیں جی ہم ان کے وکیل نہیں بنتے, تو بھائی وہ بنے نہ بنے ہم ان کے وکیل ہیں. جب اللہ تعالیٰ وکالت فرماتے ہیں, نبی علیہ السلام وکالت فرماتے ہیں, تو ہم بھی ان کی وکالت کرتے رہیں گے. دو باتیں. اور تیسری بات کہ ایک فکرہ جو ہے نا وہ اچھی طرح یاد کر لیجئے, وہ آپ کو بڑے فتنوں سے بچائے گا. وہ فکرہ کیا کہ ہم صحابہ کرام کو تاریخ کے آئینے میں نہیں قرآن و حدیث کے آئینے میں دیکھتے ہیں. ہم صحابہ کرام کو تاریخ کے آئینے میں نہیں بلکہ قرآن و حدیث کے آئینے میں دیکھتے ہیں. یہ فکرہ یاد کر لینا, بڑے فتنوں سے محفوظ ہو جائیں گے. جو بھی آنے والا ان پر اعتراض کرے گا نا, وہ آپ کے سامنے کون سی مثالیں پیش کرے گا؟ تاریخ کی مثال. بھائی تاریخ کی کیا اتھینٹسٹی ہے؟ کیا ہے تاریخ کا وزن جس کو تم لے کے پھرتے ہو؟ ہم تو تاریخ کو پاؤں کی ٹھوکر سے اڑا دیں گے اگر وہ قرآن اور حدیث سے ٹکرائے گی. تاریخ کو اس وقت تک مانا جائے گا جب تک قرآن اور حدیث کے تحت رہے گی. جب تاریخ قرآن اور حدیث سے ٹکرانے لگ جائے گی تو ہم کس کو چھوڑیں گے؟ تاریخ کو چھوڑیں گے, قرآن و حدیث کو نہیں چھوڑیں گے. تو یہ اصول یاد رکھیں کہ ہم صحابہ کرام کو تاریخ کے آئینے میں نہیں دیکھتے, ہم کس کے آئینے میں دیکھتے ہیں؟ قرآن اور حدیث کے آئینے میں. جب قرآن ان کی فضیلتیں بیان کر رہا ہے, حدیث ان کی فضیلتیں بیان کر رہی ہے, تو پھر تاریخ کو کیوں تم پیش کرتے ہو؟ مورخ نے تو جو سنا اس نے لکھ لیا. اب ذرا اس کی مثال سن لیجیے, تاریخ کی بھی کہ تاریخ میں کیسے ان کے بارے میں باتیں آ گئی. توجہ فرمائیے گا, یہ بات ذرا بہت ساری باتوں کو کلیئر کر دے گی. افریقہ کا ایک ملک تھا, وہاں پر عثمان غنی کے زمانے میں صحابہ نے چڑھائی کی, فتح کر لیا. فتح کر کے جب آگے جاتے وہ پیچھے سے پھر بلوا کر دیتے, پھر واپس آنا پڑتا, پھر ان کے ساتھ جہاد کرتے, پھر ان کو جو ہے وہ فتح کرتے اس علاقے کو, پھر جب آگے قدم بڑھاتے تو کچھ عرصے کے بعد پیچھے پھر کوئی معاملہ شروع ہو جاتا. تو عثمان غنی اللہ عنہ نے اپنے ایک رشتہ دار صحابی تھے مگر بدری صحابی تھے, بڑے سمجھدار جرت والے سمجھ والے, ان کو بلایا اور فرمایا کہ بھائی جاؤ اس علاقے سے بار بار جو ہے نا وہ کوئی نہ کوئی فتنہ اٹھتا ہے, تو اس کو کوئی پکا بندوبست کرو. تو وہ بدری صحابی جو اگرچہ ان کے رشتہ دار تھے مگر وہ وہاں گئے, انہوں نے جا کے ذرا حالات کو سٹڈی کیا. ان کو انہوں نے حضرت عثمان غنی نے امیر لشکر بنا دیا. اب یہ جا کر امیر لشکر بنے اور انہوں نے جا کر حالات کا جائزہ لیا, تو انہوں نے دیکھا کہ بھائی ان میں سے ایک بندہ ایسا ہے جو ان کو سب کو نا اس فتنے کے اوپر برنگیختہ کرتا ہے. وہ اصل بندہ ہے جو بنیاد ہے سب کی. تو انہوں نے کہا فوج کو کہ ٹھیک ہے بھائی اب ان کے مطابق اس کے خلاف یا نصفارا ہوں اور ہم اس جڑ کو اکھاڑتے ہیں. جب انہوں نے سب کو گرم کر لیا اور ادھر اس بندے کو بھی پتا چل گیا, تو اس بندے نے ایک اعلان کروایا فوج میں. اعلان یہ کروایا کہ جی یہ جو نیا سی فصل آ رہا ہے نا, جو اس کی گردن اڑائے گا میں اس کو 1,00,000 درہم انعام دے دوں گا. اب مسلمانوں کے جو ان کے اندر پھرتے تھے لوگ حالات کا جائزہ لینے کے لیے, انہوں نے آ کے ان کو کہا جناب کل تو جنگ شروع ہونی ہے اور اس بندے نے تو اپنی فوج میں اعلان کروا دیا ہے کہ جو ان کے سپہ سالار کو قتل کرے گا 1,00,000 درہم انعام دوں گا. تو کل تو ہر ایک کی تلوار آپ کی طرف اٹھے گی. उन्होंने आपको नहीं छोड़ना। अब इसका कोई ना कोई तो बंदोबस्त करना था ना, तो इन सहाबी ने भी ऐलान करवा दिया कि भाई कल जो उस बंदे का सर लाएगा ना उस सरगने का, हम भी उसको 1,00,000 देने में इनाम देंगे। उनके मुकाबले में ऐलान करवा दिया। अब जंग का तो मुकाबला करना होता है ना, चुनाची अगले दिन जंग हुई, अल्लाह की शान के एक सहाबी ने उस सरगने को कत्ल कर दिया। अब मुसलमानों के हाथ माले गनीमत आ गया। जब माले गनीमत आया, फतह हो गई, फितना दब गया हमेशा के लिए, बंदा खत्म हो गया जो जड़ बुनियाद था, ऑब्जेक्टिव पूरा हो गया। अब माले गनीमत तो तकसीम करने का वक्त आ गया। अब उस वक्त वो जिस सहाबी ने उसको कत्ल किया था ना, वो कहने लगे अमीरुल मोमिनीन, अमीर लश्कर, आपने ऐलान करवाया था 1,00,000 इनाम दूंगा, तो मुझे तो मेरा इनाम मिलना चाहिए। अब जब वो इनाम देने लगे तो दूसरों ने एतराज कर दिया कि जी माले गनीमत में आप इतनी बड़ी रकम एक बंदे को तो नहीं दे सकते, इसमें तो सबका हक है और मसावी हक है। अब एक फिकही मसला खड़ा हो गया। फिकही मसला क्या था? मांगने वाले कहते थे जी कि मुझे आपने ऐलान करवाया था, मुझे इनाम मिलना चाहिए। वो कहने लगे कि भाई मैंने इनाम ऐलान करवाया था और बात पूरी हो गई, अब इनको है 1,00,000 दिरहम इनाम देना, लेकिन मैं तो गरीब हूं, मैं जाती तौर पे तो नहीं दे सकता, तो मैं तो माले गनीमत में से ही दूंगा। मगर दूसरे एतराज करते थे, जनाब आप माले गनीमत में अपनी मर्जी से इतनी बड़ी रकम नहीं ले सकते, इसमें तो सबका हक है। अब ये फिकही मसला हजरत उस्मान गनी के पास पेश हुआ कि जनाब आपने मिशन पे भेजा था, मिशन तो उसने पूरा कर लिया, मगर यहां ये मामला पेश आया, अब करें तो क्या करें। तो हजरत उस्मान गनी लानों ने अजमत का सबूत देते हुए इस मसले को हल करते हुए आपने फरमाया, अच्छा भाई तुमने चूंकि ऐलान करवा दिया था ना, इसलिए तुम्हें उस बात का पूरा करना भी जरूरी, तो मैं तुम्हें अपनी तरफ से 1,00,000 दिरहम हदिया दे देता हूं, आप पे कर दें उस बंदे को इनाम जिसने मांगा है, मगर माल गनीमत को इसी तरह तकसीम करें जिस तरह सबकी चाहत है, बराबर तकसीम। तो उस्मान गनीलानों ने कितनी अजमत का सबूत दिया, जाति गिरा में से 1,00,000 दिरहम उसको इनाम दे, हदिया दे दिया, और उस हदिये को उन्होंने इनाम वाले के सपुर्द करके उस मामले को हल कर दिया। एक फिकी मसला और इख्तलाफ खत्म हो गया। इतना बेहतरीन हल उस्मान गनीलानों ने किया, मगर मुअर्रखीन ने जब सुना, उन्होंने अपनी तारीख में लिखा, उस्मान गनी अपने रिश्तेदारों को बड़ी बड़ी रकमें दे दिया करते थे। अब इतना तो लिख दिया कि बड़ी बड़ी रकमें देते थे, मगर पूरा बैकग्राउंड तो उन्होंने ना लिखा कि उसकी सूरत हाल क्या होती थी। अब आज के लोग जब पढ़ते हैं कि जी उस्मान गनीलानों ने इतनी बड़ी रकम दे दी, उनको भी बुरा लगता है, हालांकि उससे बेहतर और कोई हल मुमकिन ही नहीं था जो हो सकता। तो पूरा बैकग्राउंड तो उन्होंने देखा ना, बस तारीख की एक बात को पढ़कर कहने लगे, हां जी अपनों को नवाजना तो अच्छी बात नहीं होती। ओ अल्लाह के बंदो, तुम इतना तो सोचो कि काम करने वाले जो आखिर इतने जलीलुल कदर सहाबी हैं, तो उनके सामने भी तो आखिर कुरान और हदीस की कुछ बातें रही होंगी ना, तो अकले कुल बनकर सहाबा को भी तोलना शुरू कर देते हैं, यह सबसे बड़ा बुरा काम है। इसलिए इस किस्म की किताबें जो खिलाफत के बारे में, मलुकियत के बारे में और पता नहीं किस किस्म के बारे में जो बातें करती हैं, मगर लिखने वाले कहते हैं जी हम सहाबा की वकालत नहीं करते, तुम ना करो भाई हम तो करें, क्यामत के दिन हम इंशाल्लाह सहाबा के वकील बन के खड़े होंगे। लिहाजा इसलिए यह बात पढ़ाई गई कि अल्लाह रब्बुल इज्जत ने सहाबा कराम को अजमत दी, तो कुरान की एक नहीं, दो नहीं, पांच नहीं, दस नहीं, दर्जन नहीं, कितने दर्जन आयतें जो पेश की गई हैं, उसमें अल्लाह ने सहाबा को नबी सलाम के साथ जब मैयत दी, तो आखिर इन आयात का कुछ तो वजन है ना। तो इसका नतीजा फिर यह निकला कि आज हमने नतीजा यह निकाला कि हम सहाबा कराम को तारीख के आईने में नहीं देखेंगे, कुरान और हदीस के आईने में देखें। यह बात समझ आ गई? क्या नतीजा निकला? जरा ऊंची आवाज से आप कहिए, हम सहाबे कराम को तारीख के आईने में नहीं देखेंगे, कुरान और हदीस के आईने में देखेंगे। बस अगर आपने ये एक पॉइंट समझ लिया तो यूं समझिए कि पूरे इस जो है वो दर्स का मकसद आपने हासिल कर लिया। जब भी आप सहाबा को कुरान और हदीस के आईने में देखेंगे तो हकीकत आपके सामने खुल जाएगी। और आप जहन में ये रखिए कि जब तारीख कुरान और हदीस से टकराएगी, हम तारीख को जूते की नोक पे उड़ाएंगे, हम तारीख को फेंकेंगे और कुरान और हदीस का दामन थाम लेंगे। अल्लाह रब्बुल इज्जत पूरी जिंदगी कुरान और हदीस के साए में जिंदगी गुजारने की हमें तौफीक अता फरमाए।